भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 19 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। आज म अच्युत घिमिरे प्राविधिक दिनेश निरोलाका साथमा छु। हामी आज एकल कविता वाचनमा कवि ज्ञानु विद्रोहीका साथमा आएका छौं। उहाँको स्थायी निवास झापा र अहिले काठमाडौँमा रहँदै आउनुभएको छ। उहाँ के पेसा गर्नुहुन्छ, के काम गर्नुहुन्छ, म उहाँबाटै परिचयका साथ सुन्न चाहन्छु। ज्ञानुजी, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
हजुर, धन्यवाद।
आफ्नो परिचय तपाईँबाटै सुनाउन चाहे मैले।
म ज्ञानु विद्रोही, मेरो जन्मस्थान झापा, अहिले म लोकन्थली भक्तपुरमा बस्छु र अब काठमाडौँमा बाँच्ने सिलसिलामा सानो पेसा व्यवसाय गर्छु। म टिचिङ गर्छु,
पढाउँछु। कवि हुनुहुन्छ, अब पहिलेदेखि नाम सुनिरहेको कवि।
हजुर,
कविता चाहिँ आज यो एकल कविता वाचन मार्फत सुनाउने तर्खरमा छु। छन्दमा पनि कविता लेख्नुहुन्छ र छन्द बाहिर गद्य कविताहरू पनि छन्। कुनबाट हामी सुरुवात गरौँ?
एउटा गद्य कविताबाटै गरौँ। अहिले यो समयमा अलिकति केही समस्याहरू देशमा देखिएका छन्, कसैका बुझाइमा छन्, कसैका केमा छन्, त्यही सन्दर्भ र दशैं पनि नजिकिँदैछ र त्यो दुईटैलाई, दुई सबै कुराहरूलाई सम्बोधन हुने गरी मैले एउटा कविता लेखेको छु। म काठमाडौँभन्दा बाहिरको मान्छे, म काठमाडौँमा छु यति बेला, त्यसलाई नै आधार बनाएर मैले यो बेलामा अब घर जाने समस्याहरू छन्, विभिन्न कुराहरू छन्, मैले सबै कुरा बिर्सिएर घर मात्रै पहिलो प्राथमिकता दिने हो कि अरू कुराहरूलाई पनि मनन गर्ने हो भन्ने विषयले मलाई अलिकति छोयो र त्यसैलाई आधार बनाएर एउटा कविता लेखेको छु र त्यो कविताको शीर्षक आमालाई चिठी छ, म यो सुनाउँछु यति बेला। म यति बेला विश्वास जुटाउनमा लागेको छु, म यति बेला विश्वास जुटाउनमा लागेको छु, अझै निदाइरहेकाहरूलाई उठाउनमा लागेको छु। देश भाँचिएको छ अङ्ग अङ्गमा, टुक्रिएको छ खण्ड खण्डमा, मैले टुक्राहरू जोडेर फेरि देश बनाउनु छ। मैले टुक्राहरू जोडेर फेरि देश बनाउनु छ, अङ्गहरू रोपेर फेरि देश हिँडाउनु छ। त्यसैले यति बेला म नितान्त आफ्नो लागि फुर्सद मिलाउन सक्दिन, माफ गर आमा, यसपालिको विधामा म घर आउन सक्दिन। आमा आमा, म टुकीको उज्यालोलाई उज्यालो मान्दिन, त्यो जुनसुकै बेला हराउन सक्छ, दिग्भ्रमित बनाउन सक्छ आँखाहरूलाई। त्यसैले निस्तब्ध रातलाई चिर्दै बिहानीको खोजीमा लम्किएको म जुनकिरीमा झुक्किन चाहन्न। त्यसैले त निस्तब्ध रातलाई चिर्दै बिहानीको खोजीमा लम्किएको म जुनकिरीमा झुक्किन चाहन्न। म त उज्यालो घाम जित्न हिँडेको छु, मिरमिरेमै चित्त बुझाउन सक्दिन, किनकि मेटाउन बाँकी नै छन् यहाँ शासन र शासितका खाडलहरू, त्यसै लठीभद्र छन् अव्यवस्थाका परिणतिहरू, तिनलाई मिलाउन पनि उज्यालो दिनको खाँचो छ। त्यसैले किर्ने काँडाका जराहरू थोरै मात्र बाँकी रहन्जेल, म खुसीले रमाउन सक्दिन, मलाई कर नगर आमा, म यो मिरमिरेको प्राप्तिमै विजयको टीका लगाउन सक्दिन। म यति बेला तिम्रा चोली च्यात्न उठेका हातहरू खोजी गरिरहेछु, बहिनीको कुमारित्वमाथि सल्केका आँखाहरू फुटाउन दौडिरहेछु। म तिम्रै छोरा हुँ, म रक्त पिपासुलाई भगवानको संज्ञा दिन सक्दिन, पुज्न सक्दिन अझै पनि आस्थाको धरोहर सम्झेर। त्यसैले जसले सयौं काखरी त्याएको छ, लाखौंको गाँस खोसेको छ, करोड़ौंको भरोसाको घाँटी निमोठेको छ, हो आमा, म अझै पनि तिमी माथिको अत्याचार टुलु टुलु हेरिरहन सक्दिन। भो आमा, म अझै पनि तिमी माथिको अत्याचार टुलु टुलु हेरिरहन सक्दिन, म फेरि त्यही इतिहास दोहोरिएको हेर्न चाहन्न। त्यसैले अब मैले जन्मदै रातारात प्रभु बन्ने परम्पराको अन्त्य गर्नु छ। सदियौंदेखि हाम्रै रगत र पसिनाको बलमा बाँचेर हामी माथि नै शासन जमाएको प्रणाली उखेल्नु छ, नत्र भावी पुस्ताले धिक्कार्नेछ मलाई। त्यसैले आमा, सम्पूर्ण तिमी हामी स्वतन्त्र नहुन्जेल, मानवीय संवेदनाले भरिएको एउटा मान्छे तिम्रै काखमा जन्मिएर यहीँको धुलोमा हुर्किएको तिम्रै छोराले यो देशको बागडोर नसम्हालुन्जेल, म विजयको गीत गाउन सक्दिन। चित्त नदुखाऊ आमा, चित्त नदुखाउ आमा, म देशको निम्ति लड्दैछु, करोडौंको वितृष्णा पखालेर जनताको शासन नआउन्जेल म घर आउन सक्दिन, म खुशीले रमाउन सक्दिन, माफ गर आमा, म यसपालिको विदामा घर आउन सक्दिन, माफ गर आमा, म यसपालिको विदामा घर आउन सक्दिन। धन्यवाद।
समय सान्दर्भिक, साह्रै मिठो कविता। कहिले लेख्नु भएको थियो? अहिले हालसालै हो कि पहिलाकै अहिले मिल्न आयो?
होइन, अलिकति अगाडि, ठ्याक्कै अहिले नै चाहिँ होइन, तर थोरै 8-10 महिना अगाडि नै हो। तर सन्दर्भहरू लगभग लगभग यो वर्षभित्रमा यसरी नै दोहोरिएको कारणले पनि यो समय सापेक्ष बनेको हुन सक्छ। यो तत्काल आज भोलिकै सिर्जना चाहिँ होइन, 8-10 महिना अगाडिको नै हो।
हाम्रो कार्यक्रम सुन्ने चाहिँ कविता बुझ्नेहरू, नबुझ्नेहरू, सिक्दै गरेकाहरू सबै किसिमका हुनुहुन्छ।
हजुर,
कवितामा कस्तो शक्ति हुन्छ भन्नु पर्यो भने कविहरूको उत्तर के रहन्छ?
सामान्यतया कविता एउटा कुनै पनि व्यक्तिको आफ्नो अभिव्यक्ति नै हो। उसलाई उसले आफू कस्तो समय बाँचेको छ, कस्तो जीवन जिएको छ, र उसले हरेक कुरालाई कसरी हेर्छ, उसको दृष्टि नै हो। त्यसैले गर्दा सामान्यतया कविताहरूमा एउटा चेतना चाहिँ हुन्छ, चेतनाको सम्भाग नै हो कविता। सँगसँगै त्यसले दिने कविता पढ्दै जाँदाखेरि कतिपय कुराहरूले अरू कसैको सन्दर्भलाई पनि टिपेर लान सक्यो भने, त्यो सामूहिक बन्न सक्यो भने, अनि त्यो चाहिँ समयको कविता बन्छ। अनि त्यसले चाहिँ यो त हाम्रै जस्तो छ, हाम्रै समयसँग मिल्दो छ, हामीसँगै हाम्रै लागि जस्तो छ भन्ने सन्दर्भ आउँदा यो अलिकति दीर्घजीवी बन्छ। अब कतिपय कविताहरू, अब कविता लेख्ने सन्दर्भमा आत्मरतिका लागि अथवा आत्मसन्तुष्टिका लागि पनि कयौं लेखिन्छन्, हजारौं लेखिएका कविताहरूमा 2-4 वटा कविता मात्रै ग्राह्य पनि बन्न सक्छन्। त्यसले गर्दा कविता र कवि दुवै समयसँग सँगसँगै हिँड्न सक्छ कि सक्दैन, त्यसले उसको स्थान निर्धारण गर्छ जस्तो मलाई चाहिँ लाग्छ।
कविता नबुझ्ने अथवा रुचि नभएकाहरूलाई प्रभावकारी बनाउन सक्नु अथवा ध्यान दिने बनाउन सक्नुमा चाहिँ कविको कतिको प्रभावकारिताको जरूरत पर्छ?
त्यसमा मैले 2 कुरा देखेको छु, एउटा त शिल्प र अर्को, अब हामीले यसरी प्रत्यक्ष र अप्रत्यक्ष 2 किसिमले हामी श्रोतामाझ गइरहेका हुन्छौं, दर्शकमाझ गइरहेका हुन्छौं। प्रत्यक्ष रूपमा कुनै पनि कार्यक्रमहरूमा गएर कविताहरू प्रस्तुत गरिरहँदाखेरि भाव, कविताको भाव त एउटा पक्ष भइ नै हाल्यो, भाव बिना त कविता कविता बन्दैन। सँगसँगै उसको प्रस्तुति, वाचन र उसले देखाउने भावभङ्गी जुन हुन्छ, त्यो त्यसले गर्दाखेरि पनि कतिपय कुराहरू आफ्नै लाग्ने हुन सक्ने खालका हुन्छन्। र अर्को कुरा भनेको अप्रत्यक्ष रूपमा कवितालाई तानिने भनेको चाहिँ शब्द शिल्प र त्यसको प्रस्तुति जति सरल, मेरो विचारमा चाहिँ जति सरल कविताहरूले, कविताका शब्दहरूले अथवा सरल प्रस्तुति जसमा चाहिँ गहन अभिव्यक्ति, त्यसले गर्दाखेरि हरेक मान्छेले सामान्य रूपमा कविता के हो अथवा कविता किन भन्ने किसिमका मान्छेहरूको लागि पनि अथवा त्यस्ता श्रोताहरू व्यक्तिहरूका लागि पनि त्यो आहा, यो त कति सरल कुराहरू सामान्य रूपमा भनिदिएको रहेछ अथवा कति सहज रूपमा हाम्रा कुराहरू प्रस्तुत भएको रहेछ भन्ने ठाउँसम्म पुग्नु चाहिँ कविताको जीवन्तता हो।
अर्को कविता कुन सुनाउनुहुन्छ अब?
म एउटा छन्द कविता, अब मैले अघि गद्य कविता सुनाएको छु, छन्द कविता यो मैले अलिक अगाडि नै लेखेको हो, यो झण्डै झण्डै 62-63 को जनआन्दोलनभन्दा पछाडि लेखेको कुरा हो। तैपनि किन त्यो समय फेरि अझै पनि उस्तै दोहोरिएको मलाई भान भइरहेछ। मैले यो यसलाई समय सम्बोधन भनेर नामकरण गरेको छु, टाइटल दिएको छु, यो मालिनी छन्दमा छ, अलिकति अगाडिको तर अहिलेको समयसँग सम्बन्धित जस्तो लाग्छ, म यो सुनाउँछु। वरपर सब जागे रात को अर्थ हुन्न, घर घर न छुटेमा सक्ष को मूल थुन्न, जति पनि जन सक्षो जोश बोकेर आओ, सब तिर पुजिने यो देश नौलो बनाऊ, सब तिर पुजिने यो देश नौलो बनाऊ, अघि अघि दगुरेका स्वार्थ छाडेर फर्क, तल पछि पुरिएका ब्यूझ बन्दै सतर्क,
समथर गिरी एउटै रोशनी छर्न पाऊं हर हृदय सँगाली देश नौलो बनाऊं हर हृदय सँगाली देश नौलो बनाऊं कलम र कवि सिंगो शक्ति बोकेर आऊं मजदूर जति सक्छौ साथ औजार ल्याओ घर अनि बन सिंगै एक भई गीत गाऊं कर संग कर जोड़ी देश नौलो बनाऊं कर संग कर जोड़ी देश नौलो बनाऊं खुरु खुरु उठ मेची दौड़ काली उमार्न जुरु जुरु उठ काली देश लाई सपार्न अझ नगर अबेला बाज हेर्दै छ दाऊ जुट अब त परेवा देश नौलो बनाऊं जुट अब त परेवा देश नौलो बनाऊं
धन्यवाद स्वर प्रस्तुति लेखन क्षमता कल्पना शक्ति यो सबैको संयोजन कस्तो हुनुपर्छ कविता लेख्नको लागि
अलिकति चाहिँ संवेदनशील मेरो विचारमा केही कुराले टच छुनुपर्छ त्यसपछि त्यसलाई मनन गर्नुपर्छ त्यो छोएका कुराहरूलाई आफूमा अन्तर्निहित बनाउन सक्नुपर्छ र त्यो ठाउँमा त्यो कुराहरूमा म भएको भए यदि म थिएँ भने मैले त्यो के भूमिका मेरो हुन्थ्यो होला अथवा मेरो अनुभूति के हुन्थ्यो होला त्यसलाई अनुभूत गर्न सक्दाखेरि एउटा भाव जन्मन्छ एउटा समयको बिम्ब जन्मन्छ र त्यो बिम्बसँग खेल्न सक्यो त्यसमा कल्पना शक्ति र शिल्प प्रयोग गर्न सक्यो भने एउटा मिठो कविता बन्न सक्छ जस्तो मलाई लाग्छ
मालिनी छन्दको यो निकै मिठो गरी सुनाउनु भयो दिमागमा कविताको विचार आउँदाखेरि यो छन्दमा ल्याउँछु भन्ने गरी आउँछ कि हामी कसरी छुट्याउँछौँ आफूलाई जेमा सजिलो पर्छ त्यसमा पोख्छौँ
अब मेरो कुरा गर्दा चाहिँ मलाई कस्तो हुन्छ भने कुनै पनि छन्दमा जानुभन्दा पहिले मसँग त्योसँग सम्बन्धित विषयहरू अथवा त्योसँग सम्बन्धित केही शब्दहरू खेल्छन् म केही समय एक दुई घण्टा कहिले त दुई चार दिन पनि त्यो समय त्यो शब्दहरूलाई खेलाइरहन्छु दिमागमा घुमाइरहन्छु अनि जब जति जति त्यहाँ खेलाउँदै गइन्छ त्यति त्यति त्यसले मलाई छुँदै जान्छ जब मलाई छुँदै जान्छ अनि शब्दहरू चयन हुन्छ शब्द चयन हुँदा जुन छन्दको फ्रेमभित्र अथवा साँचोभित्र ती शब्दहरू पस्न सक्छन् पहिलो पद्य पस्न सक्छ त्यस पछाडि अनि अरू पद्यहरू त्यहाँबाट विस्तारित भएर जाने हुन्
मैले कुराकानी रम्याएँ भने कवितामाथि अन्याय हुन्छ धेरै सुन्न खोज्नुहुन्छ जस्तो लाग्छ मलाई तपाईँ कविता आज हामी रमाउँदै गएका छौँ अब कुराकानीलाई घटाउँदै मैले फेरि कवितातर्फै लगेँ अब गद्य सुनाउनुहुन्छ कि छन्द कवितै
म एउटा गद्य कविता नै सुनाउँछु मैले अघि पनि भने म अहिले पहिलो खण्डमा अलिकति अहिलेको समयसँग नै खेल्दैछु अहिलेको समयसँगै घुमिरहेको छु म एउटा अलिकति छोटो कविता मैले यो 69-70 जति बेला पहिलो संविधान सभाको भङ्ग हुने अवस्था भएको बेलामा लेखेको कविता र यसको शीर्षक फेरि पनि हरेक साँझ घर फर्कने बित्तिकै मेरी बहिनी प्रश्न तेर्स्याउँछे दाई हामी कहिले हाम्रो आफ्नै घरमा बस्न पाउने हरेक साँझ घर फर्कने बित्तिकै मेरी बहिनी प्रश्न तेर्स्याउँछे दाई हामी कहिले हाम्रो आफ्नै घरमा बस्न पाउने हामीले जीवनको आधा कालखण्ड बितायौं एउटा सुन्दर घर बनाउने सपना बुनेर रातो दिन रगत पसिना बगायौं भौतिक पूर्वाधार जुटाउन तर हेर्नुहोस् न यी सिकर्मीहरू कहिले यतातिर झ्याल राख्नु हुँदैन भन्छन् कहिले प्यासे सानो भयो भन्छन् इँटा र सिमेन्ट उनीहरूले रोजेकै राख्नुपर्ने रे डण्डीको त कुरै छाडौ उनीहरूले भनेको नहाले कामै नगर्ने रे भन्नुहोस् त सबै उनीहरूकै मर्जी स्वीकार्ने हो भने यो घर कसरी हाम्रो घर हुन्छ कस्तो बनाउने के लगाउने हाम्रो इच्छा होइन र
कस्तो बनाउने के लगाउने हाम्रो इच्छा होइन र उनीहरू त फगत हाम्रा कामदार होइनन् र भन्नुहोस् त दाई के अझै उनीहरूले आफ्नो मर्जी अनुसार बनाएको घर आफ्नो मानेर बस्ने भन्नुहोस् त दाई के अझै उनीहरूले आफ्नो मर्जी अनुसार बनाएको घर आफ्नो मानेर बस्ने कि आफ्नै घर बनाउने भन्नुहोस् न हामी कहिले हाम्रो आफ्नै घरमा बस्न पाउने भन्नुहोस् न हामी कहिले हाम्रो आफ्नै घरमा बस्न पाउने
शब्दै आएन के भन्ने भए म बडा मिठो लाग्यो मात्रै भन्न सक्छु म यति बेला सोध्न मन लाग्यो मलाई दिमागमा हिँड्दा डुल्दा खाँदा बस्दा कविता सोचिरहेपछि राम्रा कविता फुर्छन् कि कहिलेकाहीँ फुर्नु पर्यो भने घचेट्दै सबै परिस्थितिलाई रोकेर ल्याउँछन् कविताले
अचानक फुर्छन् त्यसरी अब म कविता लेख्छु अब यो आज भोलि लेख्नु पर्नेछ अथवा यस्तो सुनाउनु पर्नेछ भनेर चाहिँ म कविता लेख्न सक्दिनँ केही कुराहरूले छुन्छन् अघि मैले यहाँ उद्धृत गरेँ केही कुराहरूले छुन्छन् अनि त्यसले थोरै टच गरिसकेपछि त्यही कुराहरू दोहोरिरहन्छन् जब धेरैबाट दोहोरिरहन्छन् यस्तो किन भएन यो के हुनुपर्थ्यो अथवा यसले के हुन्थ्यो होला भन्ने कुराहरू खेल्दै खेल्दै गइसकेपछि अनि एउटा बिम्ब तयार हुन्छ र त्यसमा आधारित भएर मैले कविताहरू सिर्जना गर्छु
मैले छन्द कविता नै सुन्न रहर गरेँ भनेरै तोखेरै भने अब कवि ज्ञानु विद्रोही हुनुहुन्छ हामीसँग झापा उहाँको घर र आज हामीलाई घरि गद्य कविता घरि छन्द कविता सुनाइरहनु भएको छ एकल कविता वाचनमा अब फेरि उहाँको अर्को कविता सुनौ
अर्को एउटा कविता छन्दको कविता उद्धृत गरिसक्नुभयो अचिजीले पञ्चचामर छन्दको यो कविता यसको थोरै रचना गर्व बताउँछु मैले मलाई मनपर्ने कविहरूमध्ये सिद्धिचरण श्रेष्ठ अनि नेपालका अरू अन्य मान्य कविहरू भूपी शेरचाङका कविता अत्यन्तै मलाई हार्दिक लाग्छन् र जब मैले सिद्धिचरणको चम्क युवक भन्ने एउटा छोटो कविता त छोटो छ तर चम्क लम्क युवक एउटा जोसिलो कविता पढेँ त्यस पछाडि अचानक मलाई हामी युवाहरूका विभिन्न गतिविधिहरू आँखा अगाडि आए कोही विदेशको लाइनमा छौं कोही चुरोट र रक्सी खाएर ड्रग्स खाएर सड़कमा लड़ेका छौं कोही बिना कारण दिनभरि रुमल लिएर हिँडेका छौं भन्ने बेलामा युवा शक्ति देशको एउटा कर्णधार हो अथवा युवा शक्ति भनेको देशको आधार हो भनिन्छ तर व्यवहारमा अलिक अर्को अर्कै देखेपछि अनि मलाई कता कता यो कुराले छोयो र मैले यो एउटा कविता लेखेँ पञ्चचामर छन्दमा मैले तुलनात्मक नै गरे त्यसमा चम्क युवक सिद्धिचरण र आजका युवा भनेर टाइटल पनि अलिकति लामो राखेर म त्यही पञ्चचामर छन्दको सुनाउँछु युवा छ जोसमा भने तुफान बेग रोक्दछ युवा छ होसमा भने अनन्त ज्ञान बोक्दछ युवा छ सान मानमा सुहाउँदो छ थानमा सदैव नाम देशको रहन्छ दिव्य ज्ञानमा सदैव देश नामको सदैव नाम देशको रहन्छ दिव्य गानमा चरक चर्किए धरा युवा स्वयं सिलाउँछ युवा छ साथमा भने पहाड नै बिलाउँछ लिएर भार काँधमा नयाँ बिहान ल्याउँछ कठोर वज्रपातमा र ढाल भई उदाउँछ कठोर वज्रपातमा र ढाल भई उदाउँछ भनेर काव्य सिर्जियौ युवा छ शक्ति देशको बलिष्ठ पाखुरी भए छ अर्थ राष्ट्र भेषको कठै त्यही युवा यहाँ छलाममा विदेशको कि मस्त खेलमा कतै घृणा र राग द्वेषको कि मस्त खेलमा कतै घृणा र राग द्वेषको चुरोटमा उडाउँदै अदम्य शक्ति सिर्जना छलट ठ चोकमा कतै भुलेर सभ्य चेतना बनी विषाक्त वृक्ष ऊ छ फैलदै निरन्तर हिमाल फाट खोचलौ नफैलने कहाँ छ र हिमाल फाट खोचलौ नफैलने कहाँ छ र जतासुकै छ लाममा विवेक शून्य उत्सव नितान्त व्यक्ति व्यक्ति स्वार्थको छ खेलमा सधैं जब भनू कसो गरी अहो भविष्य बन्छ उज्जवल यसै गरेर सिद्धिका युवा बढे नसातिर यसै गरेर सिद्धिका युवा बढे नसातिर थिएन यात बिर्सियौ बताउनै सबै कुरा कि पौरखी युवा थिए हरेक गाउँ कन्दरा कहाँ गए नि पौरखी सुरा अदम्य पाखुरा हरे लिएर आउँछन् अचेल अन्ध भई छुरा हरे लिएर आउँछन् अचेल अन्ध भई छुरा हराउँदैछ सिद्धिको युवा र त्यागको कथा र चर्कँदैछ देशमा अनन्त भोकको व्यथा छ देश ब्रह्मनालमा र गाउँ नै डुबानमा युवा अझै छ निदमा नब्युझने अठोटमा युवा अझै छ निदमा नब्युझने अठोटमा।
एकल कविता वाचनमा तपाईँ कवि ज्ञानो विद्रोहीका कविताहरू सुनिरहनु भएको छ। उज्यालो 90 नेटवर्कको यो कार्यक्रम एकल कविता वाचनमा ज्ञानो विद्रोहीका अरू कविताहरू लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन। भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। आजको एकल कविता वाचनमा हामीसँग कवि ज्ञानु विद्रोही हुनुहुन्छ। हामीले यसअघि उहाँका दुईवटा छन्दका कविता र दुईवटा गद्य कविता सुन्यौं। कविता सम्बन्धी कुराकानी पनि गर्दैछौ र कविता सुन्दै पनि छौ। ज्ञानुजी, तपाईँलाई फेरि स्वागत गर्ने कार्यक्रममा।
हजुर, धन्यवाद।
कति भयो कविता लेख्न थालेको भनेर सोध्दा मिल्छ?
मिल्छ।
कति पहिले चाहिँ होइन म सानैदेखि लेखेको भनिदिनुहुन्छ अनि किन सोधेँ होला जस्तो लाग्छ?
होइन, यस्तो अब अभिलेखकै रूपमा मैले बताउनु पर्ने हुन्छ। मैले स्कूल पढ्दाखेरि नै अब केही कुराहरू एकदमै अनेस्ट भएर भन्दाखेरि त्यति बेला मैले स्कूलका प्रतियोगिताहरूमा नभिडेको होइन, भिडेर पहिलो दोस्रो तेस्रो यस्तो भइरहन्थे फ्रिक्वेन्टली, तर मैले नजाने त्यो पाराले अरूको चोर्दो रहेछु एकदम अनेस्ट भएर भन्दाखेरि, र मैले आफ्नै सिर्जना आफैले नै लेखेको चाहिँ 56 सालको वैशाख 29 गते त्यो समय चाहिँ मेरो डायरीमा अहिले पनि कैद छ र मैले त्यो आफ्नै सिर्जना भन्छु। त्यसपछि त्योभन्दा अगाडि मैले केही अरू वरिष्ठ कविहरूका कविताहरूलाई अगाडिका पछाडि पछाडिका अगाडि बनाउँदै के गर्दै लगेर सुनाउँदो रहेछु के गर्दो रहेछु। अब विद्यार्थी कालमा एक किसिम भन्ने भने पुरस्कारको लोभमा भन्छु,
अरूहरूले पनि भनेको जस्तो सुनेको छु मैले। यसको मतलब सुरु सुरुमा चाहिँ त्यसै गरी तानतुन गर्दा गर्दै सिकिँदो रहेछ कि के?
खोइ अब अरूको के कसो मलाई थाहा भएन। मैले चाहिँ मैले आफ्नो किताब विमोचन 66 सालमा मैले गजल संग्रह विमोचन गरेँ। त्यति बेला भन्दाखेरि पनि मैले अनेस्टली यही भनेछु, मैले तीनवटा कविता त मेरो आफ्नो मेरो दाईको चोरेर नै सुनाएको थिएँ।
मैले तपाईँका पुस्तकहरू र विधाहरूबारे पनि कमै कुरा गरेँ अघि सुरुको परिचयमा। गजल विधामा पनि कलम चलाउनुहुन्छ भन्ने थाहा छ मलाई, कविता भइ नै हाल्यो, त्योभन्दा बाहेक अरू विधाहरूमा नि हुन्छ?
छोटा कथाहरू भनेको लघु कथाहरू लेख्छु र केही कथाहरू लेखेको छु, र मेरो विधा अब म लिटरेचरको विद्यार्थी भएको नाताले पनि समालोचना र लेखहरूमा बढी केन्द्रित हुन्छन्।
पुस्तकै रूपमा चाहिँ कतिवटा प्रकाशित भए?
पुस्तकै रूपमा त मैले गजल संग्रह नै हो निकालेको छु एउटा, त्योदेखि बाहेक त फुटकर रूपमा चाहिँ पत्र पत्रिकाहरूमा लगभग त्यो आइरहन्छन्। त्यो
कविता संग्रह निकाल्ने सोच गर्नुभएको छ कि छैन?
गरेको त छु, तर अझै पनि अब केही हुन त समय, कवितामा एउटा समय रहेको हुन्छ, हुन त त्यो समयलाई प्रतिबिम्बित गर्ने हो। तैपनि अलिकति अझै पनि यसलाई निखार गर्दै अरू बढी साधना गरेर अलिक केही समय पछाडि सोच त लिएको छु, म यसको रिफाइन पनि गर्न थालेको छु अहिले।
यो दोस्रो चरणको हाम्रो प्रवेशमा चाहिँ फेरि परिचयलाई नै मैले अलिक वृहत गराएँ, अब कवितातर्फ लागौं।
हुन्छ, यो खण्डमा म एउटा छन्द कविताबाट सुरु गरेँ, यो दोस्रो खण्डलाई भने मैले।
कुन छन्द छ अब?
शार्दूल विक्रीडितमा छ यो छन्द कविता। यो चाहिँ मैले दोस्रो जनआन्दोलनको बेलामा लेखेको, छोटो छ यो चाहिँ, तीन पद्यको मात्र। त्यो बेलामा चाहिँ खास सड़कमा गएर हामी कविताहरू सुनाउने गर्थ्यौं, र त्यही सन्दर्भमा यो मैले सन्दर्भ पनि ठ्याक्कै त्यो यो अनाम नगरदेखि भनेको बानेश्वरको चोकमा कार्यक्रम हुँदै थियो, र त्यसैलाई आधार बनाएर नागार्जुन साहित्य प्रतिष्ठानले त्यसलाई कोअर्डिनेट गरिरहेको थियो, अनि त्यसैलाई आधार बनाएर त्यही समयलाई एड्रेस गर्ने गरी लेखेको कविता थियो। र यो झण्डै झण्डै फेरि उही हो, अहिले पनि हामी यही अवस्थामा छौं जस्तो लागेर नै मैले यहाँ सेयर गर्न खोजेँ। शार्दूल विक्रीडितमा छ कविताको शीर्षक युग आह्वान। रातो मात्र भएर रंग त्यसको रक्तै कहाँ हुन्छ र फैलेकै छ पलास बाग वनमा बन्दैन त्यो सुन्दर बग्नै पर्दछ देश यो रगतमा यो माथ यो पाउमा पानी हो बहदैन त्यो यदि भने लौ देशको नाउँमा पानी हो बहदैन त्यो यदि भने लौ देशको नाउँमा मर्नै हो त जुनी कुनै दिन भने डर्ने कहाँ हाकमा बोकी प्रात नयाँ बढ्यौं अघि भने पुग्छौ जसै लक्ष्यमा बन्ने छैन समाज देश यसरी भागेर आफैसँग आशीर्वाद दिएर सिर्जित यहाँ बन्दैन केही सम्भव आशीर्वाद दिएर सिर्जित यहाँ बन्दैन केही सम्भव वर्षौं रात बिते बुनेर सपना यही देशका खातिर फेर नै पर्दछ लौ मुहार अब त भत्काउँदै जंजीर फाल्नै पर्दछ त्यो कसिङ्गर सबै कहिल्यै नफिर्ने गरी मास्नै पर्दछ घाउ यो जगतको कहिल्यै नफिर्ने गरी मास्नै पर्दछ घाउ यो जगतको कहिल्यै नफिर्ने गरी।
अब सुनाउने कुन छ तपाईँको?
हुन्छ, म एउटा कविता सुनाउँछु, अलिकति यसलाई मैले एउटा जाडोको बिम्ब, जाडो अब बिस्तारै आउँछ हाम्रो समाजमा भनाइ छ माघको जाडो भन्ने, त्यो जाडो बिम्बलाई राखेर एउटा कविता लेखेको छु अलिकति ठिहीसँग, ठिही त्यो जाडोसँग। हामी अझै एउटा माघसँग डराइरहेछौं आफैभित्र जमेर, अझै जाडो पालिरहेछौं आफूभित्रको वैशाख बिर्सिएर। हामी अझै एउटा माघसँग डराइरहेछौं आफैभित्र जमेर, अझै जाडो पालिरहेछौं आफूभित्रको वैशाख बिर्सिएर। हामी आगो बोकेर जन्मियौं, धूप ओढेर हुर्कियौं, वसन्त फुल्यौं डालीहरूमा, साउन भरियौं आलीहरूमा, मंसिर झुल्यौं बालीहरूमा, तर अझै सदियौंदेखि त्रसित छौं एउटा माघसँग र भट्ट्याइरहेछौं बलिया बाङ्गा डट डट। हामी चैतमा फुल्नु अघि माघ फर्किएर संकुचित छौं, हामी चैतमा फुल्नु अघि माघ फर्किएर संकुचित छौं, साउनमा बग्नु अघि माघ सम्झिएर नियन्त्रित छौं, र समग्रमा हामी एघारै महिनाहरू फगत एउटा माघको अदृश्य त्रासमा आफू आफूलाई खुम्च्याइरहेछौ, नमिल्दो परिभाषा दिइरहेछौ। माघ जाडोहरूको राजा हो, माघमा राजाको माघमा चिसोको साम्राज्य हुन्छ। माघ जाडोहरूको राजा हो, माघमा चिसोको साम्राज्य हुन्छ। तर तपाईलाई थाहा छ हामीले हजारौं माघहरू काटेका छौं, धुनी बालेर लाखौं जाडोका साम्राज्यहरू भत्काएका छौं। यिनै दुई मुठीमा कैद गरेर जाडोलाई हामीले माघ भगाएका छौं। यिनै दुई मुठीमा कैद गरेर जाडोलाई हामीले माघ भगाएका छौं। हामी वैशाख हौं, जहाँबाट धूप जन्मन्छ। हामी साउन हौं, जहाँबाट जोश उर्लन्छ। तर अझै त्यही माघसँग डराइरहेछौं, आफूभित्रको आगो बिर्सिएर। हामीले एक मुठी जाडोलाई माघ बनायौं, हामीले एक मुठी जाडोलाई माघ बनायौं, जाडोको साम्राज्य बनायौं, र अझै फेरि आफै डरायौं। हामीले बिर्स्यौं, हामी जेठ हौं, हामी भदौ हौं र जमेका छौं। आफूभित्रको धुनी निभाएर आगो बिर्सिएर फगत त्रसित छौं र निरन्तर डराइरहेछौं, अब बाँकी एक मुठी ठिहीसँग र निरन्तर डराइरहेछौं, अब बाँकी एक मुठी ठिहीसँग।
ज्ञानु विद्रोही आजका हाम्रा कवि हुनुहुन्छ। एकल कविता वाचनमा आफ्नो कविताहरू सुनाइरहनु भएको छ। हामीसँग मुस्किलले दुईटा कविता वाचन गर्ने समय होला, तर पनि मलाई सोध्न मन खसखस लागिरहेको छ। हाम्रा कविताको सफलताको कसौटी हामीले श्रोता वा दर्शकको आँखामा कसरी हेर्ने?
अघि मैले सन्दर्भमा त भनिसकेँ एक किसिम, हामी कति सफल हुन्छौँ भन्ने कुरा हामीले सामान्य रूपमा बाहिर बाँचेको समयलाई कसरी लिन्छौँ, कसरी एड्रेस गर्छौँ, र सामान्य रूपमा हाम्रो पाठकका हाम्रा श्रोताहरूको ठाउँमा बसेर हाम्रा कविताहरू कसरी ढाल्न सक्छौँ। भनाइ छ, एकदमै सरलमा गहन अभिव्यक्ति दिन सक्यो भने त्यो जीवन्त भयो, सबैसँग सबैको ठाउँमा पुग्यो। अनि त्योभन्दा अलिक पर गएर, हुन त एउटा क्लिष्टता पनि कविताको एउटा गहना नै हो भनिन्छ। एउटा कवितालाई अलिकति उचाइ दिनको लागि केही क्लिष्ट संरचनाहरूको पनि आवश्यकता पर्छ। तर त्यसका लागि चाहिँ पाठक भनेको, उपल्लो वर्गको भनेको, अलिकति एकाडेमिक नै हुनुपर्ने,
अथवा कविता बुझ्नेहरू
हजुर
राम्रा कविहरूले मात्रै बुझ्दै हुनुपर्ने
होइन। तर जनमानसमा जानको लागि त सरल र उहाँहरूकै विषयलाई लिएर जानुपर्ने हुन्छ, नत्र भने वर्ड्सवर्थ हुँदैन थियो विश्वमा सायद, त्यो सिम्प्लिसिटी उहाँले नलिनु भएको भए। त्यसैले त्यो हो जस्तो लाग्छ।
म बेला बेलामा दिमागमा आएका प्रश्नहरू राख्दै पनि गर्छु, तर कविताको मौकालाई छोप्दैछु। अर्को कविता कुन सुनाउनुहुन्छ अब?
अर्को अब छन्दकै कविता मैले सुनाउन चाहे, यो मेरो इन्द्र बज्रा छन्दको आग्रह शीर्षकको कविता। माया पखाली रिस राग पाली, अपना पछारी अरुका सगाली, बाँछौ कसोरी पहिचान फेरी, तेरो र मेरो मनमा उमारी, पालेर तृष्णा बेविचार भित्र, मारेर आफन्तर बन्धु मित्र, भेटिन्न लक्ष्य नजितिन्छ युद्ध, मारिन्छ जिउँदै जब शान्ति बुद्ध, कालो छ आत्मा जब दृष्टि कालो, देखिन्छ आफन्तर सृष्टि कालो, भो त्याग सारा जग भो अध्यारो, बालेर आऊ मनमा उज्यालो, बोकेर आऊ जन एकतायो, त्यागेर मर्ने अनि मर्ने बाटो, हाँसौ रमाऊ सब मित्र ठानी, हो पूर्ण भो सार्थक जिन्दगानी, हाँसौ रमाऊ सब मित्र ठानी, हो पूर्ण भो सार्थक जिन्दगानी। धन्यवाद।
कविको व्यक्तित्व सन्तुलनका लागि
हजुर
कविले आफ्नो कवितामा लिने सन्तुष्टिले कतिको काम गरेको हुन्छ?
पहिलो कुरा त कवि आफैमा एउटा पाठक पनि हो, जब कविको आफ्नो पाठक खुसी हुँदैन अथवा त्यो उसको कविताले आफ्नो पाठकलाई छुँदैन अरूलाई छुने कुरै भएन। त्यसैले लेखिसकिसकेपछि हरेक कविले दोहोऱ्याई तेहोऱ्याई त्यसलाई एकचोटि पढेर अनि फेरि एउटा पाठकको रूपमा मनन गरेर त्यसमा भएका कमी कमजोरी हटाउँदै फेरि त्यसलाई रिभाइज गर्दै लगेर गर्यो भने चाहिँ त्यसले एउटा सार्थकता पाउँछ। नत्र अब मैले कविता लेखेँ, मेरो काम लेख्ने काम सकियो, अब यो अरूले सुनिदिने हो बुझिदिने हो भन्नेतिर जाँदा त्यसले एक किसिमको जुन गम्भीरता बोकेर आउनुपर्ने हो त्यो नआउन सक्छ। त्यसैले पहिलो कुरा त कवि कवि भइकन पनि आफैमा पनि एउटा पाठक हो, पहिले उसको पाठक खुसी त हुनैपर्छ।
मनमा धेरै जिज्ञासा हुँदा हुँदा पनि मैले छुट्याउँछु ज्ञानुजी, अब एउटा कविता सुन्ने समय हामीसँग छ, एउटा राम्रो कविता सुनौ र आजको कार्यक्रममा अझ धेरै कविता अटाउनु पर्थ्यो भन्ने लाग्दा लाग्दै छुट्याउनु परेको छ समयको पाबन्दीले, र यही बसाई सँगसँगै मैले अर्को कुनै कार्यक्रमलाई आज नै निम्ता पनि गरेँ, फेरि एकल कविता वाचनमा ल्याउँछु। मैले केही कविहरूलाई यसै गरी नै रेडियो मार्फत नै निम्ता पनि गरेको छु, आजको चाहिँ कुन सुनाउनुहुन्छ?
हुन्छ, आज म अब समयलाई हेरेर एउटा शार्दुल विक्रीकै सुनाउँछु। यसमा चाहिँ अलिकति दुईटा सन्दर्भ राख्न चाहेँ। मैले देवता अलिकति म आफूलाई न त आस्तिक न त नास्तिक म केही पनि भन्न चाहन्न, तर देवता र मन्दिर पूजा अथवा मूर्ति पूजा त्यस पछाडि मैले आफ्नो परिवारसँग घरमा चाहिँ आमा बुवासँगको रडाको अनि मन्दिरमा गएर चाहिँ अनि पुरै किसिमको आफ्नो आध्यात्मिकता देखाउने त्यो परिपाटी देखेको हुनाले अब त्यो यो मेरो पर्सनल आफ्नो व्यक्तिगत दृष्टिकोण पनि हो, त्यो हुनाले मैले मन्दिरमा देखिने देवता र आमाको तुलना रूपमा एउटा कविता लेखेँ, आमा स्वयं देवता भनेर, म त्यही सुनाउँछु।
आस्थाको घर यो रहन्छ बलियो, आस्था जहाँ फुल्दछ, आस्था नै जब मर्दछ दिन दिनै संकीर्णता झुल्दछ। ईर्ष्या राग र द्वेष यो मनुजमा हुन्थ्यो कहाँ सिर्जना, पहिल्यै बुझ्न सके सहस्र जगमा वात्सल्यको साधना, पहिल्यै बुझ्न सके सहस्र जगमा वात्सल्यको साधना। भन्छन् एक थरी गरौं हर घड़ी लौ देव को वन्दना, सच्चा भक्त बनेर आए जगमा सर्वत्र नै सिर्जना। अर्का एक थरी खुलेर मनले पूजा सदा गर्दछन्, सारा सृष्टि र देव स्वर्ग जननी आमान हुन् भन्दछन्, सारा सृष्टि र देव स्वर्ग जननी आमान हुन् भन्दछन्। कुन हो देवर मातृ प्रेम भनलौ, कुन शक्तिशाली सदा, कुन हो सृष्टि र सृजना जगतको, कुन स्रोत हो वन्दना, कसले बोक्दछ भार यो जगतको, को बोक्दछ चेतना। आऊ लौ सम कोण वर्णन गरौं देवता र आमा यहाँ, आऊ लौ सम कोण वर्णन गरौं देवता र आमा यहाँ। भेटी पुष्प र दान गान छ जहाँ, धौता स्वयं जाग्दछन्, सर्वै दान गर्यो डुब्यो भजनमा उल्टो अझै माग्दछन्। रित्तो भोघर बार रासन जहाँ, पाखा स्वयं लाग्दछन्, संकट पर्दछ घोर आपत जहाँ, देवता स्वयं भाग्दछन् संकट पर्दछ घोर आपत जहाँ देवता स्वयं भाग्दछन् क्रंदन रोग र भोक कष्ट छ जहाँ आमा त्यही पुग्दछिन् भोका पेट खुवाउँछिन् विपतका सारा व्यथा सुन्दछिन् रित्तो आफू बनेर बाल बनिता सिंगो सदा राख्दछिन् क्रन्दन आफू लिएर केवल त्यहाँ तिम्रै खुशी माग्दछिन् क्रन्दन आफू लिएर केवल त्यहाँ तिम्रै खुशी माग्दछिन् देवता माग्दछ फूल जीवन बलि आमा नया सिर्जना देवता देख्दछ राग द्वेष जगमा आमा त्यही वन्दना देवता रोज्दछ दास भक्त र खुशी आफ्नै सदा दाहिने आमा चाहिँ अझ कर्म वीर बलियो संसार ब्युझाउने आमा चाहिँ अझ कर्म वीर बलियो संसार ब्युझाउने यस्तो दिव्य पवित्र देह भरिलो देवता स्वयं हैन र तिम्रै साथ छ देव सागर यहाँ के खोज्दछौ झन पर आमा मात्र सके नि चिन्न जगमा ब्रह्माण्डको अर्थमा जन्मन्छन् अनि लाख भक्त सहजै आमा भनी देवता जन्मन्छन् अनि लाख भक्त सहजै आमा भनी देवता
धन्यवाद हस् ज्ञानुजी निकै मिठो कविता सुनाउनु भयो समयले मिठो काट्यो अब धेरै कुरा गर्ने मसँग समय छैन कार्यक्रम सुनिसकेपछि तपाईँलाई कसैले सम्पर्क गर्न खोज्यो भने कसरी गर्न सक्नुहुन्छ
मेरो अब अहिले त अब मिडियाको जमाना छ अब मेलबाट इमेलबाट अथवा फोनबाट पनि हुनसक्छ मेरो इमेल एड्रेस मेरो नामबाटै छ vidrohigyanu@gmail.com त्यहाँ अगाडि विद्रोही राखिदिनु भयो भने त्यसमा केही ग्याप पनि छैन vidrohigyanu@gmail.com र मलाई सम्पर्क गर्न चाहनुभयो कसैले फोनमै यदि भने पनि 98511 8236 सम्पर्क पनि गर्न सक्नुहुन्छ
अचल त फेसबुक ट्विटर
फेसबुकमा पनि मेरो विद्रोही ज्ञान ज्ञानु विद्रोही हेर्दा खोज्दाखेरि अथवा त्यहाँ जाँदाखेरि सम्पर्क सिधै हुन सकिहाल्छ
हस् हाम्रो कार्यक्रममा आएर मिठा कविता सुनाउँदै कविताबारे विचारहरू राखिदिनु भयो हार्दिक धन्यवाद
एकदमै धन्यवाद अचुजीलाई र सम्पूर्ण टिमलाई मुख्य कुरो त म जति पनि बाहिर गएँ थोरै मात्रै कवितामा गएँ धेरै गजलमा गएँ धेरै साथीहरूले मलाई गजल लेख्छ भन्ने किसिमले चिन्नु भएको छ जतिले चिन्नु भएको थियो अब आज कविताको रूपबाट पनि मैले केही आफ्ना कुराहरू सेयर गर्न पाएँ त्यसका लागि म सम्पूर्ण उज्यालो नेटवर्कलाई नै यो टिमलाई धन्यवाद दिन चाहन्छु
कवि ज्ञानो विद्रोहीसँगै हामी आजको एकल कविता वाचनबाट प्राविधिक साथीहरू दिनेश निरौला र सशिन्द्र गौतमसँगै म अच्युत घिमिरे पनि विदा हुन्छौ नमस्कार शुभरात्रि
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन